ये थरकू नंबर 5। इसका अनवान क्या है? उसने तेवरी चढ़ाई। पहली ही आयत अल्लाह के नबी सल्लम के एक अमल पे, एक मौके पे आपके पास चंद अच्छे यानी कुफार के जो सरदार थे कुरैश के वो आए हुए थे और इसी तरह की बात दीन की थी। इतने में अब्दुल्ला बिन उम्मे मक्तूम साहबी आ गए जो नाबीना थे। अब उनको नहीं मालूम हो सका कि आप इस वक्त किसी ज़रूरी काम में हैं, तो उन्होंने आपसे कुछ मसला पूछना चाहा। वैसे तो बाज़ लोगों को पता चल भी जाए तो भी नहीं बाज़ आते, यानी उनको तो दिखता नहीं था, कुछ देखते पूछते भी ऐसी गलती कर लेते हैं। अल्लाह के नबी सल्लम ने बस उन पर तेवरी चढ़ा दी, कुछ कहा नहीं। और किसी आम इंसान के लिए ये तेवरी चढ़ाना कोई इतनी बुरी बात नहीं महसूस की जाती, लेकिन जिन लोगों का मुकाम बुलंद होता है फिर उनकी छोटी छोटी लफ्जिशें भी बहुत बड़ी बड़ी खताएं समझी जाती हैं। तो उस पर अल्लाह ताला ने यह आयतें नाजिल कर दी कि आपने ऐसा क्यों किया। शायद जिसके ऊपर आप कोशिश कर रहे हैं वो तो आपकी बात ना सुने और जिसको आप पीछे डाल रहे हैं वो आपकी बात सुन ले। तो इसमें से हमारे साथ साथ अमल की बातें लिख लेते हैं। पहली बात क्या है कि इंसान जितना उसका मुकाम बुलंद होता जाए उतना उसको अपने गुनाहों के बारे में ज्यादा फिक्रमंद रहना चाहिए। आम दिन और होते हैं, फिर कुरान पढ़ने लगते हैं तो कुछ और आपका मुकाम बन जाता है, फिर आप जब कुरान पढ़ाने लगते हैं तो आपका मुकाम कुछ और होने लगता है। कभी भी आपको अल्लाह ताला इल्म के नाते से कोई बुलंदी दे ना, तरक्की दे, पहले दुनिया की चीज़ें पढ़ते थे फिर दीन की आ गई, कुरान खुल गया, अब सोचा करें कि मेरा एक दर्जा ऊपर हो गया, फिर आप पढ़ने लगे, फिर ऐसे ही आते थे पढ़ते थे वो सुनते थे, फिर अल्लाह ताला ने आपको तौफीक दी, आपने सुन के लिखना शुरू कर दिया, फिर आपका एक और दर्जा बुलंद हुआ, लिखते लिखते फिर आपने याद करना शुरू कर दिया, फिर हिम्मत हुई तो उससे अगले दर्जे पर आपने टेस्ट देना शुरू कर दिया, फिर अल्लाह ताला ने तौफीक दिया पूरा कुरान पढ़ गए। अब आपने पढ़ा तो अब आपका दिल चाहा कि अच्छा मैं इसको दोहराई करूं, तो आप फिर कहीं गए, आपको वहां ग्रुप लीडर बना दिया गया, कुछ सीखते रहे कुछ सिखाते रहे। ये दर्जों की बुलंदी होते होते एक दिन आता है कि आप फिर खुद एक उस्ताद बन के सिखाने लगते हैं। ये मरहले जितने बढ़ते हैं ना उतना इंसान अपना नहीं रहता। मैं हमेशा कहती हूँ कि दीन वाला अपना नहीं है, मेरे रब मेरा सब कुछ तेरा, मैं भी तेरी, मेरा हर काम तेरा। क्यों? कि फिर लोग आपको इस नज़र से देखते हैं कि आपकी छोटी सी लग्जिश सबको उसकी जगह से हिला देगी। बस लोग आपके पास कोई चीज देखेंगे उसको पता भी ना हो ये चीज सही है नहीं, लेकिन लोग सिर्फ ये सोच के उसको खरीद लेंगे कि चूंकि उनके पास है तो ठीक ही होगी। तो बहुत एहतियात की जरूरत होती है। तो लिहाजा अल्लाह ताला ने आपको अब इस रमजान में पूरे कुरान के सफर से गुजारा, तो यकीनन कुछ ना कुछ तब्दीली हमारे अमल में आनी चाहिए इससे। दूसरी चीज ये है कि जरूरी नहीं जिसको हम सुनाना चाहें वही सुने। ऐसा भी होता है कि जिसको हम नहीं बताना चाहते वो हमसे फ़ायदा ले लेता है। नबी सल्लम ने हज्जतुल विदा के मौके पे क्या कहा था कि जो बात सुनी है अब इसको आगे पहुंचा दो, याद है ना मशहूर जुमला था आपका। और फिर आपने फरमाया कि बास दफ़ा बाद में जो सुनने वाले होते हैं वो पहले सुनने वालों से ज़्यादा अच्छा अमल कर लेते हैं। यानी आप एक बात किसी दर्स में सुन के गए, आपको अच्छी लगी, आपने वो बात जाके बाहर किसी को बता दी, आप हो सकता है खुदा ना करे कि उस बात को बाद में भूल जाएं, लेकिन दूसरा बंदा जो है उस पर अमल कर लेता है। फिर इसी तरह आप देखिए कि इस रुकू में कुरान पाक को एक नसीहत कहा गया, जिक्र नसीहत, और साथ ही कह दिया जिसका दिल चाहता है मान ले जिसका दिल चाहता है ना माने। इससे क्या पता चला कि लोगों के पीछे नहीं पढ़ना चाहिए, जबरदस्ती जरूर ही सुनो, जरूर ही आओ। आपने किसी को एक दफा बता दिया, शायद वो भूला हुआ था, आपने उसको बता दिया, चलोगी साथ चलोगी ले चलो, नहीं दूसरे दिन फिर पूछ लें। जिस दिन आपको महसूस होना कि वो आपसे जान छुड़ाने लग गई हैं या बात बदलने लग गई हैं तो पीछे हट जाएं, फिर उससे पीछे हट जाएं और रब के साथ ताल्लुक मजबूत जोड़ के उसकी हिदायत के लिए दुआ करें। जबरदस्ती का सौदा नहीं है ये, जब दिल में आती है तो फिर इंसान सीखता है। फिर उसके बाद आप देखिए कि इस रुकू में अल्लाह ताला ने इंसान के ऊपर कुछ ऐसी चीज़ों का जिक्र किया जो अल्लाह की तरफ से मुसल्लत की गई हैं, मसलन उसकी तकदीर, उसका दुनिया में आना, उसका जीना, उसका कब्र में जाना, ये सब कुछ रखा। फिर आखिर में इस दुनिया की चीज़ों पे नज़र डलवाई, खाने को देखो पीने को देखो, और आखिर में क़यामत के दिन की बदहवासियाँ, यौम यफिर्रुल मरउ मिन अखी, आदमी भाग रहा होगा अपने भाई से, माँ से, बाप से, बीवी और बेटे से, क्यों? कि कहीं कोई मुझसे मेरी नेकियां ना ले ले। आप सोचिए वो कैसा मंजर होगा, किसी को मालूम भी हो कि आपके पास फलां चीज है लेकिन आप उसको देना नहीं चाह रहे। रिवायत में आता है कि एक शख्स, कोई भी औरत भी हो सकती है या मर्द भी, बेहतर यह कि हम अपने आप को सोच लें, उसका हिसाब होगा। जब उसके अमल तुलेंगे तो उसकी नेकियां और बदियां बराबर होंगी, यानी एक नेकी की कमी उसको जहन्नुम में लेके जा रही है। वो कहेगा, अल्लाह ताला इससे पहले कि मुझे आप जहन्नुम में फेंके मुझे थोड़ी सी मोहलत दे दें, अगर मैं एक नेकी लेके आ जाऊं तो क्या आप मुझे जन्नत में जाने देंगे? अल्लाह ताला फरमाएंगे हाँ, फरिश्तो इसको जाने दो। फिर वो इंसान, औरत या मर्द जो भी है, वो मैदान महशर में एक एक के पास जाएगा, माँ के पास, बाप के पास, कि एक नेकी की वजह से आज मैं जहन्नुम में जा रही हूँ, मुझे नेकी दे दो। और सब की तरफ से इतना बुरा जवाब मिलेगा कि वो हैरान हो जाएगा कि आज इन सबको क्या हुआ है, ना माँ देगी, ना बाप, ना शौहर, ना बच्चे। वापस आ जाएगी अपने में नामे अमाल के पास और अब यकीन होगा कि बस हिसाब होने वाला है और जहन्नुम में जाना है। इतने में अल्लाह ताला फरिश्तों को हुक्म देंगे कि मैंने इसके लिए जो छुपा के रखा था वो लेके आओ। फरिश्ते जाएंगे और एक छोटी सी डिबिया उसको लाएंगे और उसमें एक मोती होगा। फरिश्ते कहेंगे इसको नेकियों के पलड़े में रखो। वो कहेगा, अल्लाह ताला इतने बड़े पलड़ों में इसका क्या वजन होगा? कहा, रख के तो देखो। और रखने की देर है वो वजनी होके झुक जाएगा और वो शख्स जन्नत में चले जाएगा। कहेगा, अल्लाह ताला आज ये अमल कहाँ से मिला? आज मेरे अमल तो नहीं, ये तो तूने आज एहसान किया। तो अल्लाह ताला कहेंगे, नहीं ये तेरा ही अमल है। क्या? फिर उसको याद दिलाया जाएगा कि याद कर, फुला रात थी, सब सो रहे थे, तू भी सो रहा था और मेरी याद ने तुझे उठा दिया, मेरे खौफ से तू वजू करके जाए नमाज पे खड़ा हो गया और तेरी आंखों से एक आंसू का कतरा बहा था, मैंने उसी कतरे को मोती बना के संभाल लिया। चाहता तो दुनिया में इसकी वजह से तुझे बादशाही दे देता, सारी नेमतें दे देता, लेकिन मुझे पता था कि तेरे ऊपर ये मुश्किल वक्त आने वाला है। वकान अल्लाहु शाकिरन अलीमा। उसी एक के सामने नहीं रोते और सारी दुनिया को अपने दुख सुनाते हैं। तो लिहाजा अपने लिए अमल की बात क्या है इसमें, कि जब किसी ने काम नहीं आना तो किसी से उम्मीद क्या रखनी, अल्लाह से मदद मांगनी है और उसी से फिर अपने कामों की कोशिश करनी है कि अल्लाह ताला हमारे हालात पे आसानी कर दे और अपनी रहमत अता करें। एक और सूरत करते हैं, सूरत तकवीर। बिस्मिल्लाहिर्रहमानिर्रहीम। इज़ अश्शम्सु कुव्विरत। जब सूरज लपेट लिया जाएगा और जब सितारे बेनूर हो जाएंगे और जब पहाड़ चलाए जाएंगे और जब 10 माह की हामिला ऊँटनियाँ छोड़ दी जाएंगी। वह इज़ल वहूश हुशीरत। और जब वहशी जानवर इकट्ठे किए जाएंगे और जब समंदर भड़काए जाएंगे और जब जानें जिस्मों से मिला दी जाएंगी और जब जिंदा गाड़ी हुई लड़की से सवाल किया जाएगा। बी अय्यि ज़म्बिन क़ुतिलत। कि किस गुना की वजह से वो कत्ल की गई। और जब नामे अमाल खोल दिए जाएंगे और जब आसमान की खाल उतार ली जाएगी और जब जहन्नुम भड़काई जाएगी। व इज़ल जन्नत उज़लिफ़त। और जब जन्नत नज़दीक कर दी जाएगी। आलिमत नफ्सुम मा क़द अख़दरत। तो उस दिन हर शख्स जान लेगा कि जो कुछ वो लेकर आया होगा। मैं कसम खाता हूँ पीछे हटने वाले, चलने फिरने वाले और छुपने वाले सितारों की, और रात की जब वो जाने लगे और सुबह की जब वो चमकने लगे। यकीनन ये एक बुजुर्ग रसूल का कहा हुआ है, जो कुव्वत वाला है, अर्श वाले रब के नज़दीक बुलंद मर्तबा है, जिसकी आसमानों में इताअत की जाती है और अमीन है। वमा साहिबुकुम बिमजनून। और तुम्हारा साथी कोई दीवाना नहीं। इसने फरिश्ते को आसमान के खुले किनारे पर भी देखा है और वो गैब की बातों को बताने में बखील भी नहीं। और ये काम शैतान मर्दूद का कलाम नहीं, ये कुरान शैतान मर्दूद का कलाम नहीं। फ़ाइन तज़हबून। फिर तुम कहाँ जा रहे हो? इन हुवा इल्ला जिक्रुल लिल आलमीन, ये तो जहान वालों के लिए नसीहत नामा है, खास तौर पर उसके लिए जो तुम में से सीधी राह पर चलना चाहे। वमा तशाऊन इल्ला अन यशा अल्लाह रब्बुल आलमीन, और तुम बगैर परवरदिगार आलम के चाहे कुछ नहीं चाह सकते, तुम्हारी कोई औकात नहीं। ये था रुकू नंबर 6, इसका उनवान क्या है, तुम किधर जा रहे हो? फ़ाइन तस्खबून, ओ मुसलमानों सोचो हम किधर जा रहे हैं, किसके पीछे लगे हुए। इस रुकू में अल्लाह ताला ने 13 बातें बताई इस नाते से कि जब हर शख्स जान लेगा, यानी क़यामत के नाते से सूरज लपेट लिया जाएगा। तसव्वुर में लाएं जरा, इस इतने बड़े सूरज को लपेटने लगे, सितारे बिखर जाएंगे, पहाड़ चलने लगेंगे, 10 महीने की हामिला ऊँटनियाँ अपने हाल पर छोड़ दी जाएंगी, हालांकि आम दिनों में ऐसी ऊँटनी की बड़ी केयर की जाती है। जंगल के जानवर जो हैं वो शहर में आने लगेंगे, समंदरों में आग लगा दी जाएगी, जाने जिस्मों से जोड़ दी जाएंगी, और जिंदा गाड़ी हुई लड़की से पूछा जाएगा कि तेरा कसूर क्या है। आमाल नामे खोल दिए जाएंगे, आसमान का पर्दा हट जाएगा, जहन्नुम दहकाई जाएगी और जन्नत करीब लाई जाएगी। और आलिमत नफ्सुम्मा अहदरत, हर आदमी जान लेगा कि उसने आगे क्या भेजा और पीछे क्या भेजा, क्या करके आए और क्या छोड़ के आए। मेरा ख्याल है कि इन आयतों की तो तफसीर की ज़रूरत ही नहीं है, एक एक बात खुली हुई है। पूरे 3 पारे में आप देख रहे हैं हर सूरत में क़यामत की बातें, इंसान की कम हैसियत होने की बातें, और कुछ बातें क़ुरान के नाते से, जैसे कि यहाँ भी कहा कि ये तो एक नसीहत है और जो मानेगा उसी को बात फ़ायदा देगी। और पूरे रुकू में से जो थीम जिस पे हम बात कर सकते हैं वो क्या है कि फ़ाइना तस्खबून, कहाँ जा रहे हो? आप देखिए कि क़ुरान के नाते से ये बात आई है, क्योंकि अगली आयत के इन हुआ इल्ला ज़िक्रुल लिल आलमीन। आज अगर हम अमूमन, यानी जो एक अमूमियत के ऊपर दलालत करते हुए मुसलमानों की हालत देखें, तो क्या ये आयत सच नहीं लगती? फ़ाइना तस्खबून, किधर जा रहे हो? सरपट भाग रहे हो, तुम्हें होश भी नहीं। कभी आपने किसी की पीछे चले, यानी किसी की गाड़ी को फॉलो किए? मिसाल है, आपको कहीं जाना था, सोचे जरा, आपको डायरेक्शन पता थी, थोड़ी थोड़ी नहीं पता थी। अब दो चॉइसेस थी, कि एक ये कि आपको जो मालूम थी उसके नाते से आप खुद निकले और अपनी मर्जी से जाएं। दूसरी सूरत ये होती है कि आप कहते हैं कि नहीं चलो मैं इनको फॉलो करती हूँ। अब आप जब उनको फॉलो करने लगते हैं तो उसका पहला असर क्या होता है, आपका अपना दिमाग बंद हो जाता है, काम नहीं करता। ऐसी किसी बीच में जगह में वो बंदा आपसे खो जाए, आपने नहीं देखा, बीच में लाइट आ गई, कोई दूसरी गाड़ी आ गई, और अब आपसे कोई साथ बैठा पूछे कि अब किधर जाना है, तो आप जा सकेंगे? आप कहेंगे मैं तो उनको फॉलो कर रही थी, मुझे तो पता ही नहीं था। वो कहेंगे आप तो कह रही थी मुझे कुछ कुछ रास्ता पता था। आप कहते नहीं, वो शुरू से होता तो मैं आ सकती थी, अब मैं बीच में फंस गई। बिल्कुल यही बात है इस वक्त यहाँ कि फ़ाइन तस्खबून, किधर जा रहे हो, किनके पीछे लगे हुए हो? गैरिल मख़दूबी अलैहिम वलद्दालीन, भटकेवों के पीछे जा रहे हो, जो खुद मंजिल गुम किए बैठे हैं, तुम उनके पीछे जाओगे तो कहाँ जाओगे? कभी आपको ये बहुत तकलीफ दे इत्तेफाक हुआ होगा कि आपने किसी ऐसे शख्स के पीछे लग गए होंगे जिसको खुद डायरेक्शन नहीं पता। कुछ लोग होते हैं, मुझे उस वक्त बहुत तकलीफ होती है जब कहीं दर्स में जाना हो और जो दर्स लेने के लिए आए उनको रास्ता खुद ना आता हो। मैं हमेशा जब भी कोई दर्स के लिए कहता, मैं कहती हूँ देखें आप किसी ऐसे को भेजिएगा जिसको आपके घर का रास्ता हो आता हो। वो रास्ते में पूछ रही होती हैं वक्त आए, और अब लोग तो सोचेंगे कि क्यों नहीं आ रहे, और वो एक असल परेशानी अलग से लगती है, क्योंकि जब रास्ता मालूम नहीं होता तो इंसान दूसरों को भी बहकाता है, और सब मिलके जा रहे हो तो फिर जितने लोग उसके पीछे लगेंगे वो सब बहकेंगे। तो लिहाजा इसमें से हमारे अमल की बात क्या है कि हमने रास्ता मालूम करना है, अंधे बहरे बन के नहीं जीना, लोगों से अपनी किस्मतों के फैसले नहीं करवाने, قرآن کی اس نصیحت پہ غور کرنا ہے اور اللہ تعالیٰ سے استقامت کی دعا کرنی ہے تاکہ اس دن قیامت کے دن کے وقت کے لیے ہم اپنے آپ کو تیار کر سکیں۔ سورۃ انفطار، بسم اللہ الرحمن الرحیم۔ اذ السماء انفطرت واذ الكواكب انتثرت واذ البحار فجرت واذ القبور بعثرت۔ شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے۔ جب آسمان پھٹ جائے گا اور ستارے جھڑ جائیں گے اور جب سمندر بہہ نکلیں گے، تصور کریں ساتھ ساتھ، اور جب قبریں شک کر کے اکھاڑ دی جائیں گی۔ علمت نفس ما قدمت و اخرت، اس وقت آدمی کو معلوم ہو جائے گا کہ میں نے کیا آگے بھیجا اور کیا پیچھے چھوڑا۔ یا ایھا الانسان ما غرک بربک الکریم، اے انسان، تجھے اپنے رب کریم سے کس چیز نے دھوکے میں ڈال رکھا، جس نے تجھے پیدا کیا، پھر ٹھیک ٹھاک کیا، پھر درست اور برابر بنایا۔ فی ای صورت ما شاء رکبک، جس صورت میں چاہا تجھے جوڑ دیا۔ کلا بل تکذبون بالدین وان علیکم لحافظین کراما کاتبین، ہرگز نہیں بلکہ تم تو جزا و سزا کے دن کو جھٹلاتے ہو، یقیناً تم پر نگہبان عزت والے ہیں، لکھنے والے مقرر ہیں، جو کچھ تم کرتے ہو وہ جانتے ہیں۔ یقیناً نیک لوگ جنت کے عیش و آرام اور نعمتوں میں ہوں گے۔ وَإِنَّ الْفُجَّارَ لَفِي جَهِيمٍ، اور یقیناً بدکار لوگ دوزخ میں ہوں گے اور بدلے والے دن اس میں جائیں گے، وہ اس سے کبھی غائب نہیں ہونے والے۔ تجھے کیا خبر کہ بدلے کا دن کیا ہے؟ میں پھر کہتا ہوں کہ تجھے کیا معلوم کہ جزا اور سزا کا دن کیا ہے؟ یوم لا تملک نفس لنفس شیئا والامر یومئذ للہ، جس دن کوئی شخص کسی شخص کے لیے کسی چیز کا مختار نہ ہوگا اور تمام تر فیصلے اللہ ہی کے ہاتھ میں ہوں گے۔ یہ تھا رکو نمبر 7۔ اس کا عنوان کیا ہے؟ کرامن کاتبین۔ انسان کو ایک ایسی چیز کی خبر دی گئی کہ اگر اس کا یقین آ جائے تو پھر انسان بولے تو سوچ کے بولے، کسی سے کچھ لے تو سوچ کے لے، کسی کو دے تو سوچ کے دے، کھائے تو سوچ کے کھائے، پیئے تو سوچ کے پیئے، سوئے تو یہ سوچ کے سوئے کہ میری نماز تو نہیں جائے گی۔ انسان کے اوپر اللہ تعالیٰ نے ایسے جو معاملات رکھے، اسے کیا سمجھ میں آتا ہے کہ واقعی ہر انسان اگر اس حقیقت کو زندگی میں اپنے سامنے رکھ لے کہ جو بھی میرے ساتھ معاملہ ہو رہا ہے اس کو لکھا جا رہا ہے، تو یہ کیفیت اس کو واقعی اپنا حساب کرنا آسان کرتی ہے۔ ہم میں سے اگر کسی کو یہ معلوم ہو جائے نا کہ ہماری ہر بات ریکارڈ ہو رہی ہے، تو ہم بہت محتاط ہو جائیں۔ ہمارے گھر کی فون کال جو ہیں اس کو چیک کیا جا رہا ہے، شاید صحیح جو ضرورت کی کال ہیں وہ بھی نہ کریں، لیکن کبھی یہ کمی خیال آتا ہے کہ ان علیکم لحافظین کرامن کاتبین، ایک ایک عمل ہمارا لکھا اور بول جا رہا ہے۔ شروع صورت میں قیامت کے ناطے سے جو 5 باتیں تھیں سامنے آپ کے لکھا ہوا واضح، لیکن میرا دل چاہ رہا ہے کہ میں آپ کو محسوس کرواؤں اس قیامت کے منظر کو۔ اب دیکھیے کہ اس ادھر 4 چیزوں کی بات ہے نا، آسمان پھٹ رہا ہے، ستارے بکھر رہے ہیں، سمندر پھٹ گئے، اور قبروں میں سے مردے نکل آئے۔ تصور میں لائیں، کہیں کسی زمین کے خطے پہ کچھ لوگ موجود ہوں، اپنے آپ کو تصور ملے، ایک دم وہاں زلزلہ آ جائے، اس کے آتے ہی بجلی چلی جائے، اندھیرا ہو گیا، پھر آسمان پہ جو شور ہو رہا ہے اس کے ایک دوسرے میں ستاروں کے بجنے سے زوردار آوازیں آنے لگیں، سمندر جو ہے اس کے بند کھل گئے تو وہ زمین پہ آ گئے، خشکی کی طرف پانی بھی آ گیا، اندھیرا بھی ہے، آوازیں بھی ہیں، زمین ہل بھی رہی ہے اور پانی میں بھی ڈبکیاں لینے لگے، اور ایک دم سامنے دیکھیں تو قبروں میں سے نکل کے مردے باہر آ رہے ہوں، کیسا منظر ہوگا وہ؟ دنیا کے اندر اگر انسان اس منظر کو سوچے تو میرا حال ہے کہ اس کی روح کانپ جائے، لیکن قیامت کے دن یہ سب ہوگا۔ یہ وہی قیامت ہے جس نام پہ ہم نے فلمیں بھی بنائیں، یہ وہی قیامت ہے جو ہیروئنوں کے نام بھی ہیں، اور یہ وہی قیامت ہے جس نام کے ڈرامے بھی دیکھتے ہیں، لیکن اور یہ وہی قیامت ہے جس پہ محبوب اپنی محبوبہ کو کہتا ہے کہ تم تو قیامت ہو، لیکن جس دن اصل قیامت آئے گی پتہ اس دن لگے گا کہ وہ کتنی شدت والی چیز تھی۔ دوسری چیز اس میں جو اس رکوع میں تھی، اللہ تعالیٰ سے تعلق کی بات تھی۔ پانچ باتوں کا اللہ تعالیٰ نے ذکر کیا، میں نے تجھے پیدا کیا، درست کیا، متناسب بنایا۔ کبھی اپنے چہرے کو دیکھیں، ہم کتنا متناسب ہے۔ ہم کوئی کوشش بھی کر لیں، اول تو کرنی جائز ہی نہیں، لیکن کبھی 100% ایسا نہیں بن سکتا کہ جیسی ایک آنکھ ہے ویسی دوسری ہے۔ اور آپ انسانوں میں دیکھیں کتنے کو انسان ہیں، آٹے میں نمک کے برابر بھی نہیں ہوں گے کہ ان کے فیچرز کچھ ڈیفارمڈ ہوں۔ کتنی متناسب شکل ہے ہماری، کوئی جیسی بھی ہو لیکن جیسی ایک آنکھ ہے ویسی دوسری ہے۔ اگر ایک طرف سے چوڑا گال ہوتا، دوسری طرف سے لمبا بنا ہوتا، ایک طرف سے آنکھ لمبی ہوتی، دوسری طرف سے چھوٹی ہوتی، کیسے لگتے ہم؟ کبھی غور نہیں کرتا انسان اپنے آپ کو کہ میرے رب نے مجھے اتنا کچھ دیا، کتنا پیارا بنا دیا، کیوں بنایا، آخر اس کا کوئی مقصد تھا، اس کی کوئی وجہ ہونی چاہیے، اور وہ وجہ یہی ہے کہ دنیا میں آ کے اپنی ہستی کو پہچان کے اس رب کے آگے جھک جاؤ۔ اور آخر میں کہا کہ قیامت کے دن سارے کا سارا اختیار اللہ کا ہوگا۔ کیوں؟ اس لیے کہ دنیا میں انسان کو اختیار دیا تھا، اپنی مرضی کر لو، جو دنیا میں کر چکے اب وہاں اللہ کی مرضی چلے گی۔ دنیا میں بھی اسی کا چلتا ہے، لیکن وہاں تو مکمل اس کا اختیار چلے گا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم اپنے گھر والوں کو پکارا کرتے تھے اور آوازیں دیا کرتے تھے کہ لوگوں کچھ کر لو، کچھ کر لو، اے ملی، اے ملی، عمل کرو، عمل کرو۔ قیامت کے دن یہ سوچ کے مت آنا کہ میں تمہارے لیے وہاں کچھ کر لوں گا۔ اور آج کتنی دیدہ دلیری سے ہم کہتے ہیں اللہ کے پکڑے کو چھڑائے محمد صلی اللہ علیہ وسلم، کوئی نہیں چھڑا سکتا، جس کو وہ پکڑ لے گا وہی چھوڑے گا تو چھٹے گا، ورنہ نہیں چھٹے گا۔ تو ہمارے لیے عمل کی بات اس میں کیا ہے، ہر وقت اس شعور کے ساتھ جینا کہ میری ہر ہر بات لکھی جا رہی ہے، اور کل مجھے سب کے سامنے اس کو پڑھ کے سنانا ہے۔ ہاؤ مکرو کتابیا، آؤ میں اپنی کتاب پڑھ کے سناؤں۔ قیامت کے دن دعوت دی جائے گی، اقرا کتابک، اپنا نام اعمال پڑھو، اپنے فیل ہونے کی خبر خود ہی لوگوں کو سناؤ۔ وہ کیفیت بڑی تکلیف دہ ہوگی۔ اللہ تعالی ہمیں اس دن کی رسوائیوں سے بچائے۔ سورۃ متففین، بسم اللہ الرحمن الرحیم، ویل للمطففین الذین اذا اکتالوا علی الناس یستوفون واذا کالوہم او وزنوہم یخسرون۔ بڑی خرابی ہے ناپ تول میں کمی کرنے والوں کی، کہ جب لوگوں سے ناپ لیتے ہیں تو پورا پورا لیتے ہیں، اور جب انہیں ناپ کر یا تول کر دیتے ہیں تو کم دیتے ہیں۔ کہ انہیں اپنے مرنے کے بعد جی اٹھنے کا خیال نہیں اس عظیم دن کے لیے، جس دن سب لوگ رب العالمین کے سامنے کھڑے ہوں گے۔ یقیناً بدکاروں کا نامہ اعمال سجین ہے، اور تجھے کیا معلوم کہ سجین کیا ہے، یہ تو لکھی ہوئی کتاب ہے۔ اس دن جھٹلانے والوں کی خرابی ہے، جو جزا سزا کے دن کو جھٹلاتے رہے۔ وما یکذب بہ الا کل معتد اثیم، اسے صرف وہی جھٹلاتا ہے جو حد سے آگے نکل جانے والا اور گناہ گار ہوتا ہے۔ جب اس کے سامنے ہماری آیتیں پڑھی جاتی ہیں تو کہہ دیتا ہے کہ یہ تو اگلے لوگوں کے افسانے ہیں۔ کلا بل ران علی قلوبہم ما کانوا یکسبون، یوں نہیں بلکہ ان کے دلوں پر ان کے اعمال کی وجہ سے زنگ چڑھ گیا۔ ہرگز نہیں، یہ لوگ اس دن اپنے رب سے اوٹ میں رکھے جائیں گے۔ ثم انہم لسوال الجحیم، پھر بال یقین یہ لوگ جہنم میں جھوکے جائیں گے۔ پھر کہہ دیا جائے گا، یہی ہے وہ چیز جسے تم جھٹلاتے رہے۔ کلا ان کتاب الابرار لفی علیین وما ادراک ما علیون، یقیناً نیک لوگوں کا نام اعمال علیین میں ہے، اور تجھے کیا معلوم کہ علیین کیا ہے، وہ تو لکھی ہوئی ایک کتاب ہے۔ مقرب فرشتے اس کا مشاہدہ کرتے ہیں، یقیناً نیک لوگ بڑی نعمتوں میں ہوں گے، مسحریوں پر بیٹھے دیکھ رہے ہوں گے، تعریف فی وجوہہم نضرات النعیم، تو ان کے چہروں سے نعمتوں کی تر و تازگی پہچان لے گا، یہ لوگ سر بمہر خالص شراب پلائے جائیں گے، جس پر مشک کی مہر ہوگی، سبقت لے جانے والوں کو اسی میں سبقت کرنی چاہیے، وَمِزَاجُهُ مِن تَسْنِيم عَيْنَي يَشْرَبُ بِهَا الْمُقَرَّبُونَ، اور اس کی آمیزش تسنیم کی ہوگی، یعنی وہ چشمہ جس کا پانی مقرب لوگ پئیں گے۔ گناہگار لوگ ایمان والوں کی ہنسی اڑایا کرتے تھے، اور جب ان کے پاس سے گزرتے تو آپس میں آنکھ کے اشارے کرتے، اور جب اپنے گھر کی طرف لوٹتے تو دل لگی کرتے، اور جب انہیں دیکھتے تو کہتے کہ یقیناً یہ گمراہ لوگ ہیں، وما ارسلوا علیہم حافظین، یہ لوگ ان کے اوپر کوئی نگہبان بنا کر نہیں بھیجے گئے، بس آج ایمان والے ان کافروں پر ہنسیں گے، تختوں پر بیٹھے دیکھ رہے ہوں گے، اور پوچھا جائے گا حل سب الکفار ما کانوا یفعلون، کیا کافروں کو ان کے برے اعمال کا پورے کا پورا بدلہ دے دیا گیا؟ سوال ہوگا یہ اس ظلم کے پسے ہوئے لوگوں سے جن پہ لوگ ظلم ٹھہراتے تھے۔ تو یہ ترکو نمبر 8، اس کا عنوان کیا ہے؟ ڈنڈی نہ مارو۔ شروع صورت میں ناپ تول کے ناطے سے 4 باتوں کا ذکر ہوا۔ نمبر 1، جب لوگوں سے مال لیتے ہیں تو پورا لیتے ہیں، جب خود دیتے ہیں تو کم کر کے دیتے ہیں، ایسے لوگوں کو اللہ کے سامنے کھڑے ہونے کا یقین نہیں اور قیامت کے دن دوبارہ جی اٹھنے کا بھی نہیں۔ اس کے بعد قید خانے کا دفتر، اس ناطے سے 10 باتیں ہمیں معلوم ہوئیں، اس نیت سے سنیے کہ ہم اس میں سے کہاں کھڑے ہیں۔ 2 مختلف کردار سامنے آئے۔ سب سے پہلے بتایا گیا کہ برے کام کرنے والوں کا قید خانہ کیا ہے؟ نام اعمال قید میں ہے، جہنم میں ہے، اور وہ جہنم کیا ہے؟ سجین۔ سجین ایک ریکارڈ روم ہے جہنم کا، ہر جگہ ایک آفس ہوتا ہے جہاں آپ کے سارے ڈاکیومنٹیشن ہوتی ہے، تو سجین بنیادی طور پہ وہ گھڑا ہے جس میں برے لوگوں کے نام اعمال رکھے جاتے ہیں۔ کبھی آپ نے سوچا یہ بات کہ ہم جو ہر روز عمل کرتے ہیں نام اعمال کی صورت میں آسمان پہ جاتے ہیں نا، سنتے ہیں آپ، پتہ ہے آپ کہ بھائی ہم جو بول رہے ہیں، سن رہے ہیں، لکھ رہے ہیں، سب لکھا جا رہا ہے، لکھنے کے بعد کہاں جاتا ہے؟ اللہ تعالیٰ کے پیش پیش کیا جاتا ہے، اس کے بعد کہاں جاتا ہے؟ نیکوں کے علیین میں اور بدوں کے سجین میں۔ اسی طرح نیک لوگ جب مرتے ہیں تو ان کی روحیں علیین میں رکھی جاتی ہیں، اور جو لوگ برے مرتے ہیں ان کی روحیں سجین کے گھڑوں میں پھینک دی جاتی ہیں۔ جو لوگ برے کام کریں گے ان کے ساتھ 2 قسم کا اس دن ان کو نقصان ہوگا۔ پہلی بات کیا ہے؟ کہ وہ اللہ سے پردے میں رہیں گے، اللہ تعالیٰ ان کا اپنا دیدار نہیں کرائے گا، شکل نہیں دیکھنا پسند کرے گا ان کی، اور دوسری ان کو جہنم میں داخل کرے گا، اور اس جہنم کے اندر یعنی جب ان کو داخل کرے گا تو کہا جائے گا کہ یہ ہے وہ چیز جس کو تم جھٹلاتے تھے۔ تو اصل بات جو سمجھ میں آ رہی ہے وہ کیا ہے؟ کہ جہنم ملے گی جھٹلانے والوں کو، اور اس کے برعکس کلا ان کتاب الابرار لفی علیین، نیک لوگوں کا نام اعمال علیین میں ہوگا۔ اب نیک لوگوں کی یہاں ہمیں 11 باتیں پتہ چلتی ہیں، رغبت کے لیے لکھ لیں، گو کہ آپ کے سامنے موجود ہیں لیکن انشاءاللہ آپ کو فائدہ ہوگا۔ جو لوگ نہیں لکھ رہے وہ بھی اگر پین اینڈ پیپر لینا چاہیں تو ریسپشن سے مل جائے گی، اور انشاءاللہ جب آپ یہاں سے جائیں گے تو آپ کے ہاتھ میں ایک چھوٹی سی ہینڈ بک بن چکی ہوگی جو پورے پارے کا خلاصہ ہوگا۔ نیک لوگوں کی کون سی باتیں اس صورت میں پتہ چلی؟ کہ پہلی بات ہے کہ ان کا نام اعمال علیین میں رکھا جائے گا، جو بلند پایا جگہ ہے، لکھی ہوئی کتاب ہے، اس کی حفاظت اللہ کے مقرب فرشتے کر رہے ہیں۔ نیک لوگ بڑے مزے میں رہیں گے، اونچی مسندوں پر بیٹھے ہوئے نظارہ کریں گے، ان کے چہروں سے ان کی خوشحالی کا اندازہ ہوگا، ان کو نفیس ترین شراب پلائی جائے گی جس میں تسنیم کی آمیزش ہوگی، जो लोग एक दूसरे पर बाजी लेना चाहें उनको इन्हीं पर बाजी लेने की कोशिश करनी चाहिए। इसके बरक्स अमूमन लोग किस चीज़ में बाजी लेना चाहते हैं? माल, औलाद, घर, शक्ल। जैसी शादी मैं करूं वैसी और कोई ना करे, जैसा घर मेरा हो वैसा किसी और का ना हो। अल्लाह ताला फरमाते हैं, वफी ज़ालिका फल यतनाफसिल मुतनाफिसून। अगर वाकई रग़बत करनी है ना, अगर वाकई अपने आप को दूसरे से आगे देखना चाहते हो, तो फिर इन चीज़ों में रग़बत करो कि तुम्हारे वहाँ के मुकाम दुरुस्त हो जाए। फिर इसके बाद अल्लाह ताला ने मुजरिम लोगों की वो कैफियत बयान की जो ईमान वालों के पास से गुजरते वक्त उनकी होती थी। आंखें मारते थे, आवाज़ें कसते थे, उनका मजाक उड़ाते थे, घर आके खुशी खुशी बताते थे आज मैंने फलां ईमान वाले की दुर्गत बनाई। यानी ये बिल्कुल वही बात है जो मक्का में मुसलमानों के ऊपर काफिरों की तरफ से होता था, और आज मैं तो कहती हूँ कि मुसलमानों पे मुसलमानों ही की तरफ से होता है। क्या आज वो वक्त नहीं कि हम इस्लाम पे जरा सा अमल करके बाहर निकलते हैं तो हम पे जब आवाजें निकलती हैं या लोग हमें बुरा समझते हैं तो वो अपने ही होते हैं। गैर तो शायद कोई एक बात कभी कह दे मन चला, लेकिन हम ज्यादा अनकंफर्टेबल कहाँ महसूस करते हैं अपने दीन पे अमल करते हुए? अपनों में, अपनी शादियों में, अपने लोगों में। गैरों में जाते हैं तो कहते हैं सब चलेगा, और अपनों में जाते हैं तो समझते हैं कि नहीं, आज तो अब बस हर वो चीज करनी है जो इनको पसंद है। तो इसमें से अल्लाह ताला ने फरमाया कि क्यामत के दिन मंजर बदल जाएगा। अगर आज वाकई तुम्हें इस्लाम के नाम पे गाली पड़ती है तो कल याद रखो कि तुम तख्तों पे बैठे होगे और गालियां देने वाले जहन्नुम में जलते हुए दिखाए जाएंगे। और मैं जब इस आयत पे आती तो मैं सोचती हूँ कि हजरत बिलाल रजी अल्लाह तआला अन्हु को कितनी तस्कीन मिलेगी जब उमैया को जहन्नुम में जलता देखेंगे। बंदा मोमिन कभी किसी का बुरा नहीं चाहता, लेकिन ये फितरत है कि जालिम को जब सजा मिलती है तो मजलूम को खुशी होती है। कम अज कम उस दिन उसको ये यकीन आ जाता है कि मैं सच्चा था, मैं हक पे था और मैंने गलत नहीं किया। फिर इसी तरह आप देखिए कि इस सूरत में यानी डंडी मारने की जो बात हुई, तो नाप और तोल के पैमाने फर्क होने का एक तो मतलब आम है जो आप सब समझ चुके होंगे, वजन कम रखना या ज्यादा तोलना, लेकिन इसका एक और मतलब भी है कि तुम्हारे दो मेयार ना हो, देने के और लेने के। और अपने बच्चे को तुम देखो एक आंख से और अपने किसी और के बच्चे को देखो तुम दूसरी आंख से। अपनी बेटी तुम्हें अच्छी लगे, किसी की बेटी जो तुम्हारे घर में आ गई वो तुम्हें दुनिया की सबसे बुरी लड़की लगे। लेन और देन, मैके के साथ तुम्हारा मामला कोई और हो और ससुराल के साथ तुम्हारा कोई मामला और हो। शौहर के सामने तुम्हारा कोई और रूप हो और शौहर के बाद तुम्हारा कोई और रूप हो, ऐसा नहीं होना। वैलुल मुतफ़िफ़ीन। अल्लाह ताला हम सबको इस बुरे मामले से महफूज रखे और हम सब अल्लाह के दीन के ऊपर मुकम्मल तौर पर अमल करने वाले बन जाएं। रुकू नंबर 9 को देखते हैं, सूरत इंशिकाक। बिस्मिल्लाहिर्रहमानिर्रहीम। इज़ अस्समाउ इंशक्कत व अज़िनत लिरब्बिहा व हुक्कत। जब आसमान फट जाएगा और अपने रब के हुक्म पर वो कान लगाए है और वो इसी के लायक है, और जब जमीन खींच कर फैला दी जाएगी और इसमें जो है वो इसे उगल देगी और खाली हो जाएगी, और अपने रब के हुक्म पर कान लगाएगी और इसी के लायक वो है। या अय्युहल इंसानु इन्नका कादहुन इला रब्बिका कदहन फमुलाकी। ए इंसान, तो अपने रब से मिलने तक ये कोशिश और तमाम काम और मेहनतें करके इससे मुलाकात करने वाला है। तो उस वक्त जिस शख्स के दाएं हाथ में नामे आमाल दिया जाएगा, इसका हिसाब तो बड़ी आसानी से लिया जाएगा। وَيَنْقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا, और वह अपने अहल की तरफ हंसी खुशी लौट के आएगा। وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ وَرَاءَ ظَهْرِهِ, जिस शख्स का नामे आमाल इसके पीछे दिया गया यानी इसकी पीठ के पीछे से दिया गया, فَسَوْفَ يَدْعُو سُبُورًا, वो तो मौत को बुलाने लगेगा और भड़कती हुई जहन्नुम में दाखिल होगा। ये शख्स अपने बारे में लोग दुनिया में खुश था, इसका ख्याल था कि अल्लाह की तरफ लौट कर ही न जाएगा। क्यों नहीं, حالانکہ اس کا رب اسے بخوبی دیکھ رہا تھا. فلا اقسم بالشفق، مجھے شفق کی قسم اور رات کی قسم اور اس کی جمع کردہ چیزوں کی قسم اور چاند کی جبکہ وہ کامل ہو جائے، یقیناً تم ایک حالت سے دوسری حالت پر پہنچو گے. فما لہم لا یؤمنون، بس ان کو کیا ہو گیا ہے کہ ایمان نہیں لاتے، اور جب ان کے سامنے قرآن پڑھا جاتا ہے تو سجدہ نہیں کرتے. بل الذین کفروا یکذبون، بلکہ جنہوں نے کفر کیا وہ جھٹلا رہے ہیں، اور اللہ تعالیٰ خوب جانتا ہے جو کچھ دلوں میں رکھتے ہیں. فبشرہم بعذاب علیم، بس ان کو دردناک عذاب کی خوشخبری دے دو. ہاں اہل ایمان اور نیک اعمال والوں کو بے شمار اور نہ ختم ہونے والا اجر ہے، یعنی ایسے لوگوں کو ایسا اجر ملے گا جو کبھی ختم نہ ہوگا. تو یہ تھا رکوع نمبر 9. اس کا عنوان کیا ہے؟ اے انسان، تو اپنے رب کی طرف جا رہا ہے. لترکبن طبقاً عن طبق. حقیقت یہ ہے کہ انسان کو اگر دنیا میں یہ بات معلوم ہو جائے کہ میرا ہر اگلا قدم میرے رب کے مجھے قریب کر رہا ہے، تو اس کی زندگی گزارنے کا انداز بدل جائے. کیونکہ جب انسان کو یہ معلوم ہوتا ہے کہ اللہ تعالیٰ کے ساتھ ہے، یعنی اس کا معاملہ جو ہے وہ کیسا ہے کہ ملاقات کا، آپ کسی سے بہت دور رہتے ہیں آپ کو پرواہ نہیں ہوتی، ایک سال گزر جاتا ہے، کچھ وقت گزر جاتا ہے، لیکن جو ہی آپ کو لگتا ہے کہ آپ اب دوبارہ اس کے سامنے جانے والے ہیں تو آپ فکر میں پڑ جاتے ہیں، سامنا کیسے ہوگا، کیسے اس کے ساتھ معاملہ کریں گے، کیا کریں گے. تو لہٰذا اس پورے رکوع میں اللہ تعالیٰ نے انسان کے ساتھ یہی بات کی گئی کہ جب تو رب سے ملے گا تو تیرا کیا حال ہوگا. تو انسان کو اللہ تعالیٰ نے یہ بات بتائی کہ دیکھو، جب آسمان پھٹے گا اور آسمان انتظار کر رہا ہے کہ میں پھٹوں. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ قیامت اتنی قریب ہے کہ فرشتہ اس سور کو منہ کے ساتھ لگائے کھڑا ہے. اتنا بھی نہیں کہ جب اللہ تعالیٰ کہیں تو وہ پکڑے یا ہماری طرح ڈھونڈے کدھر ہے چیز، کہاں گئی، ہاتھ میں ہے. صرف اللہ تعالیٰ کہے گا کن فیکون، اور وہ پھونک دے گا. چند لمحے بھی نہیں لگیں گے، منٹ بھی نہیں لگیں گے، اور اس کے ساتھ ہی قیامت آ جائے گی اور لوگ اپنی جگہ پہ اپنے حساب کے ساتھ ملاقات جو ہے وہ کرنے کے لیے اپنے رب کے سامنے کھڑے ہوں گے.